तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
एसपीएस, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्कार, स्वागत छ तपाईँलाई एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा। म सुनिता पोखरेल। कार्यक्रम सुरु गर्नु अगाडि एसबीएस नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका, कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौं, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम तपाईँले मंगलबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ। र अब भने कार्यक्रममा प्रस्तुत हुने विषयका बारेमा जानकारी लिने समय भएको छ। तर त्योभन्दा अगाडि अलिकति सरप्राइज सरप्राइज भने जस्तो हुन्छ नि, आज मेलबर्नतिरका मान्छेलाई हामीले स्टुडियोमा, यहाँ सिडनीकै स्टुडियोमा निम्ति आएका छौँ। भनेपछि मेलबर्नलाई सिडनीमा हामीले भित्राएका छौँ। त्यसैले अब स्वागत गरी दिनिताजी, स्वागत छ।
धन्यवाद सुनिताजी, र श्रोताहरूलाई पनि म दिनिता रिसालको तर्फबाट आज चाहिँ सिडनीबाट नमस्कार।
अनि कस्तो भइरहेछ त सिडनीको मौसम, कस्तो लागिरहेछ?
सिडनीको र मेलबर्नको मौसममा खासै फरक लागेन अहिले जाडो भएको हुनाले, होइन श्रोताहरूलाई कुरा चित्त बुझ्ला नबुझ्ला, होइन तर मेलबर्नमा नि चिसचिसै। सिडनीमा बिहान चाहिँ आज घाम लागिरहेको थियो, ल घमाइलो दिन हुने भयो जस्तो लागेको थियो, तर अहिले बाहिर हेर्दा चाहिँ ज्याकेट लगाउनै पर्ने अवस्था।
पक्कै पनि अब यस्तै छ। अब सिडनी मेलबर्नको बारेमा त कार्यक्रम भरि नै गफ गर्दै गरौँला, तर अब त्योदेखि बाहेकका विषयहरूको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ अब सदा चाहिँ हुनेछन् प्रमुख अस्ट्रेलियन समाचार दिन्ताजीबाट सुन्नेछौँ त्यो चाहिँ, अनि त्यसै गरेर क्विन्सल्यान्डमा बाल स्याहार र सुरक्षाको विषय अहिले किन चर्चामा रहेको छ त भन्ने बारे सुन्नेछौँ
अवश्य पनि। त्यस्तै गरी नेपालको रिपोर्ट पनि हामीसँग रहने नै छ श्रोतावृन्द। नेपालको साप्ताहिक अपडेट नेपाल संवाददाता प्रतीक्षा दुलालबाट लिनेछौँ, अनि अलिकति कविताको विषय पनि छ, होइन त सुनिताजी?
पक्कै पनि, र यो चाहिँ विशेष गरेर बाल बालिकाको बाल जगत भन्ने यदि विशेष श्रृङ्खला एसपिएस नेपालीमा तपाईँहरूले फलो गरिरहनु भएको छ भने त्यसबाट हामीले केही बाल बालिकाको कविता वाचनलाई लिएर आएका छौँ। त्यस्तै नेपाली भाषा स्कुलका लागि सरकारबाट चाहिँ सहयोग प्राप्त गरेको विषयलाई पनि जोड्नेछौँ आजको कार्यक्रममा। गीत सङ्गीत पनि हुने नै छन्। बरु तपाईँहरूलाई पनि कुनै आफ्नो रोजाइको गीत सुन्न मन छ भने हामीलाई आफ्नो रोजाइ एसएमएस गरेर पठाउनुहोला, र अब यो कार्यक्रममा सके यो कार्यक्रममा, तर नसकेमा अर्को कार्यक्रममा हामी त्यसलाई बजाउने भरपूर प्रयास गर्नेछौँ। नम्बर त्यसका लागि रहेको छ 0439799767, 0439799767, 0439799767। र अहिले भने अब पछिल्ला 7 दिनका प्रमुख अस्ट्रेलियन समाचार सुनौ दिनिताजीबाट।
एसबीएस नेपालीमा अब पालो अस्ट्रेलियाका गत 7 दिनका प्रमुख समाचारको मुख्य विषयमा। विश्व प्रसिद्ध मेलानोमा रोग विशेषज्ञ रिचर्ड स्कलियरको राजकीय अन्त्येष्टि गरिने प्रधानमन्त्रीको घोषणा, एनडीआईएस परिवर्तन सम्बन्धी सरकारी विधेयक प्रति अधिकार कर्मीहरूद्वारा चिन्ता व्यक्त, र एएफएलमा कलिङवुडमाथि मेलबर्न डिमन्सको 8 अङ्कले जित। अब समाचार विस्तारमा। प्रधानमन्त्री एन्थनी अल्बनीजीले विश्व प्रसिद्ध मेलानोमा रोग विशेषज्ञ रिचर्ड स्कलियर प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनलाई एक उल्लेखनीय व्यक्तिको रूपमा स्मरण गरेका छन्। साथै उनको सम्मानमा राजकीय अन्त्येष्टि गरिने घोषणा गरिएको छ। सन् 2014 अस्ट्रेलियन अफ द इयर अवार्ड विजेता स्कलियरको आइतबार 59 वर्षको उमेरमा निधन भएको हो, र उनलाई 3 वर्ष अघि मस्तिष्क क्यान्सर भएको पत्ता लागेको थियो। छालाको क्यान्सर सम्बन्धी उनको अनुसन्धानले हजारौं मानिसको ज्यान बचाउन मद्दत गरेको मानिन्छ भने उनले आफ्नै रोगको उपचारमा पनि त्यही इम्युनोथेरापी विधि प्रयोग गर्दै नयाँ उपचार सम्बन्धी अनुसन्धानको शुरूआत पनि गरेका थिए। उनको परिवारको तर्फबाट बोल्दै आफन्त चार्ल्स निकोल,
He will live on through his published work in melanoma, his impact on brain cancer treatment, his honest and raw media interviews and social posts which lifted the veil of secrecy around cancer.
साथै न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले पनि स्कलियरको मृत्यु एक ठूलो क्षति रहेको बताए.
We've had a terrible passing in New South Wales with the passing of Dr. Richard Scollier, former Australian of the Year. I think many families all across the state are grieving, whether you knew Richard or not, a big, kind-hearted person who devoted his professional life to making life better.
अपाङ्गता अधिकारका क्षेत्रमा काम गर्ने समूहहरूले राष्ट्रिय अपाङ्गता बीमा योजना एनडीआईएसमा परिवर्तनका लागि ल्याइएका सरकारी विधेयकप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्. हाल सिनेट छानबिन समितिले अध्ययन गरिरहेको सो विधेयक आउँदो जुलाईदेखि संसद अवकाशमा जानु अघि पारित गर्ने प्रयासमा संघीय सरकार लागि परेको छ. छानबिन समितिले जून 16 आफ्नो प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ र अधिकार कर्मीहरूले भने उक्त प्रस्तावको समीक्षा गर्ने पर्याप्त समय आफूहरूले नपाएको भनी गुनासो गरेका हुन्. अरबौं डलर बचत गर्ने लक्ष्य बोकेको सरकारको यो प्रस्तावले आउँदा वर्षमा थप कटौतीहरू ल्याउन सक्ने चिन्ता व्यक्त गर्दै डिसेबिलिटी एडभोकेसी नेटवर्क अफ अस्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत एमा बेनिन्सन.
The cutting of social and community participation supports is but the beginning, because you need to remember that there are ministerial powers in this legislation that gives either this minister or future ministers the capacity to cut any groups of supports, so it could be adaptive technology next, it could be any other group of supports next. So we need to be very careful about recognizing that this is only the beginning.
भिक्टोरियाको रिजनल सहर बेन्डिगोमा गत बिहिबार एक घरबारविहीन पुरूषमाथि भएको कथित छुरा प्रहार घटनामा थप तीनजना किशोरमाथि भिक्टोरिया प्रहरीले अभियोग दर्ता गरेको छ. 15 दुईजना र 17 एकजना किशोरमाथि जानाजानी चोट पुर्याएको, अशान्ति फैलाएको र हतियार प्रयोग गरी आक्रमण गरेको आरोपहरू लागेका हुन्. यसअघि शनिबार पक्राउमा परेका एक 16 किशोरलाई भने बाल अदालतमा पेश गरिने गरी हिरासतमा राखिने बताइएको छ. ग्रेटर बेन्डिगो क्षेत्रमा सर्च वारेन्ट जारी गरिए पश्चात उनीहरू पक्राउमा परेका हुन्. कथित घटनामा घाइते भएका एक 41 पुरुष गम्भीर अवस्थामा उपचाररत रहेको बताइएको छ.
तपाईँ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम सुनिरहनु भएको छ. यो कार्यक्रमलाई निरन्तरता दिनेछौ छोटो ब्रेकपछि.
आउँदो हप्तादेखि सुपर एनुवेसनमा हुन गइरहेको नयाँ व्यवस्था लागू गर्न व्यवसायहरू तयारी गर्दैछन्. सरकारको पे डे सुपर रिफर्म्स अन्तर्गत अब व्यवसायहरूले सुपर रकम त्रैमासिक रूपमा नभई कर्मचारीको तलब भुक्तानीसँगै तिर्नुपर्ने बताइएको हो. साना व्यवसायहरूमाथि यसले दबाव पार्न सक्ने बताइँदै गर्दा मेलबर्नका एक खाद्य व्यापारी टोनी सामा भने परिवर्तनको पक्षमा रहेको बताउँछन्.
To pay anything between $4,000 and $5,000, and in the early days I had to go to my personal reserves to meet that obligation. Paying on a weekly basis, it'll come down to, say for me, about $600, and that is far, far more convenient.
हरेक वर्ष भुक्तानी नभई अड्किएर बसेको अनुमानित 6 अर्ब डलरको उपयोग गरिनका लागि यो कदम चालिएको अस्ट्रेलियन ट्याक्सेसन अफिस ATO को भनाइ छ. अब खेलकुदमा AFL. दुई हप्ता अघि निधन भएका AFL हस्ती निल डानहरको सम्झनामा समर्पित दिनमा मेलबर्नले कलिङवुडलाई MCGमा 88,000 भन्दा धेरै दर्शकहरूको उपस्थितिमा 8 पराजित गरेको छ. मोटर न्यूरोन डिजिज अर्थात MND को बारेमा जनचेतनाका लागि गरिने वार्षिक बिग फ्रिज फण्ड रेजर पनि सम्पन्न गरिनुका साथै खेल अघि डानहरूको सम्झनामा दुवै पक्षका खेलाड़ीहरू एक ठूलो गोलोमा उभिएका थिए. डिमन्सलाई 83-75 जितसम्म पुर्याउनका लागि काइजेया पिकेटले अन्तिम मिनटमा अन्तिम गोल र बेली फ्रिचले पनि खेल सकिन केही समय पूर्व 3 गरेका थिए. उता कलिङवुड भने दोस्रो क्वार्टरमा फरवर्ड ब्रोडी मायोचेक ट्याकलका क्रममा टाउकोमा चोट लागि घाइते भए पश्चात पछाडि परेको थियो. हस्त यसका साथ एसबीएस नेपालीमा गत 7 अस्ट्रेलियाका प्रमुख समाचार यति नै.
र दिनिताजीबाट चाहिँ पछिल्ला सात दिनका अस्ट्रेलियाका समाचारहरू सुनिहाल्नुभयो। यो सामग्रीलाई तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima पाउन सक्नुहुन्छ। साथै आफ्नो मोबाइलमा एसपीएस अडियो एप डाउनलोड गरेर एसपीएस नेपालीलाई फलो गरेर पनि सुन्न सक्नुहुन्छ। अब अस्ट्रेलियाकै विषयलाई जोडौं तर अलिकति विस्तृतमा।
श्रोताबिन भर्खरै समाचारमा पनि सुनिहाल्यौँ होइन, क्विन्सल्यान्डको रेजिडेन्सियल केयर बच्चाहरूको स्याहार सम्बन्धी विषय अहिले निकै चर्चामा आएको छ। क्विन्सल्यान्डको एक अनुसन्धान आयोगले राज्यको बाल संरक्षण प्रणालीको कडा आलोचना गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ, जसमा चाहिँ आवासीय हेरचाह केन्द्रहरूमा बालबालिकामाथि यौन दुर्व्यवहार भएका प्रमाणहरू प्रस्तुत गरिएको र सुधारका लागि 52 सुझावहरू प्रस्तुत गरिएको छ। यसैबीच राज्य सरकारले 5 मुनिका सबै बालबालिकालाई आवासीय हेरचाह केन्द्रबाट हटाउ घोषणा गरेको छ भने आयोगका सुझावहरूप्रति 2 औपचारिक प्रतिक्रिया दिने जनाएको छ। अब रेजिडेन्सियल केयर भनेको के हो होइन, खासमा समस्याहरू चाहिँ के विषयमा आएको हो, यसैबारे सहकर्मी सुनिता सुन्ताजीले चाहिँ एउटा रिपोर्ट आज तयार गरेर ल्याउनु भएको छ।
बाल संरक्षण प्रणालीमा व्यापक यौन दुर्व्यवहार भएको खुलासा गर्ने एक गम्भीर प्रतिवेदन सार्वजनिक भएपछि क्विन्सल्यान्ड सरकारले 5 मुनिका सबै बालबालिकालाई आवासीय हेरचाह केन्द्रबाट हटाउने घोषणा गरेको छ। आवासीय हेरचाह भनेको चाहिँ विविध कारणवश आफ्नो परिवार साथमा नभएका बालबालिकालाई अर्को परिवार, फोस्टर केयर वा आफ्ना नातेदारले हेर्नुको सट्टा राज्यद्वारा सञ्चालित सामूहिक हेरचाह केन्द्रमा राख्ने व्यवस्था हो। संघीय अदालतका पूर्व न्यायाधीश पल एनास्टासियोको अध्यक्षतामा गठित अनुसन्धान आयोगले राज्यको आवासीय हेरचाहमा रहेका बालबालिकाको संख्या पछिल्लो एक दशकमा 3 भन्दा धेरैले बढेको पत्ता लगाएको छ। बाल सुरक्षा, घरेलु तथा पारिवारिक हिंसा मन्त्री अमान्डा क्यामले अघिल्लो सरकारले जोखिममा रहेका बालबालिकाको संरक्षण गर्न असफल भएको आरोप लगाएकी छिन्।
Labor ministers became more and more reliant on residential care placements that created houses of horror where children experienced sexual abuse, violence, neglect, and where providers lined their pockets on the back of this vulnerability.
उनले हालको प्रणालीले बालबालिकाको संरक्षण गर्नुको सट्टा उनीहरूलाई झन धेरै पीडा र मानसिक आघात दिएको बताएकी छिन्।
And potentially greater safety risk than if we had kept them with their families. And a child under 5 to wake up to a different set of eyes and hands who are going to be looking after you in the evening, to wake up the next morning to a complete stranger. That was what was occurring under the former Labor government.
अनुसन्धानले क्विन्सल्यान्डमा जति संख्यामा बालबालिका आवासीय हेरचाहमा रहेका छन् त्यो संख्या हाल अस्ट्रेलियाका अन्य सबै राज्य र प्रदेशहरूमा आवासीय हेरचाहमा रहेका बालबालिकाको कुल संख्याकै हाराहारीमा रहेको पाएको छ। अनुसन्धान आयोगले 10 अवधिमा राज्यभर गरिएका करिब 50 सुनवाईहरूमा राज्यको हेरचाहमा रहेर दुर्व्यवहार भोगेका साक्षीहरूको विचलित पार्ने किसिमको बयान सुनेको थियो। आयोगले बाल सुरक्षाको क्षेत्रमा कार्य गर्ने विभाग डिपार्टमेन्ट अफ चाइल्ड सेफ्टीमा दर्ता गरिएका यौन दुर्व्यवहारका घटनामध्ये 67% घटनामा आवासीय हेरचाह केन्द्रमा रहेका बालबालिका संलग्न रहेको पाएको छ। मनोवैज्ञानिक तथा पूर्व राष्ट्रिय बाल आयुक्त एन होलेन्सको आफ्नो करियरको शुरूआत नै आवासीय हेरचाहमा काम गरेर भएको थियो र उनी भन्छिन्,
that the state is a very poor substitute for the people in the child's life who love them. The people who love the children really are the ones that are, much more likely to be able to provide the kind of care that children need, particularly if they get the support
उनले कुनै पनि बालबालिकालाई परिवार, फस्टर वा नातेदारकोमा राख्नुको सट्टा राज्यको हेरचाहमा राख्दा उल्लेखनीय जोखिम हुने बताइन्। मन्त्री क्यामले प्रणाली सुधार गर्न थप फस्टर केयरहरू खोज्नु नै मुख्य उपाय हुने कुरामा सहमति जनाएकी छिन्।
And we recognize their extraordinary contribution that they make to children every day. There are thousands of Queenslanders who open their homes, and my message to them today is we need more of you. We need 1,000 more foster carers in this state, Mr. Speaker, and we will deliver. They will provide safety, stability and hope, and their contribution cannot be overstated.
क्वीन्सल्याण्डमा आउट अफ होम केयर वा घर बाहिर राज्यको हेरचाहमा रहेका बालबालिका मध्ये करिब आधा हिस्सा एबोरिजिनल र टोरे स्ट्रेट आइल्याण्डर बालबालिकाको रहेको छ, जबकि उनीहरू राज्यको कुल जनसंख्याको 10% भन्दा कम मात्र छन्। गत हप्ता एबोरिजिनल एण्ड टोरे स्ट्रेट आइल्याण्डर चिल्ड्रेन्स कमिशनले सार्वजनिक गरेको प्रतिवेदनले उनीहरूलाई आवासीय हेरचाहमा राखिने क्रम बढ्दै गएको देखाएको छ। सो आयोगको आयुक्तको पदबाट बाहिरिँदै गरेकी न्याटली लुइसले बालबालिकालाई परिवार, आफन्त, संस्कृति र कन्ट्रीसँगको सम्बन्धबाट टाढा राख्दा उनीहरूले भोगिरहेको समस्या झन गम्भीर हुने बताएकी छिन्। एन होलन्स पनि यसमा सहमति जनाउँछिन्।
Well, I would urge the Queensland government to look at what's happening in other jurisdictions that are doing better on that score, better on finding caring foster families, supporting foster families to provide that care that very young children need, who are applying the Aboriginal Child Placement Principle where possible, placing Aboriginal and Torres Strait Islander children with families from their own culture.
र श्रोतावृन्द, क्वीन्सल्याण्डको बाल संरक्षण प्रणाली सम्बन्धी यो रिपोर्ट सुन्यौं सहकर्मी सुनिता पोखरेलबाट। एसबीएस न्यूजका लागि टी मिचेलद्वारा तयार पारिएको यो पूरा सामग्री हाम्रो पडकास्टमा प्रकाशित भइसकेको छ श्रोतावृन्द। त्यसको लागि तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima जान सक्नुहुन्छ। र अहिलेको लागि भने आजको कार्यक्रममा अब पालो भएको छ ब्रेकको, र ब्रेकमा जानु अघि चाहिँ हामी तपाईँहरूलाई जानकारी पनि गराइहाल्न चाहन्छौँ कि यो सामग्रीसँगै यदि तपाईँहरूलाई केही सहयोगको आवश्यकता रहेको छ भने लाइफलाइन, बियोन्ड ब्लू लगायतका सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ। ब्रेकपछि हामीसँग धेरै सामग्रीहरू बाँकी नै छन्। अहिलेको लागि भने ब्रेकको पालो।
तपाईँ एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
र यो पहिलो ब्रेकपछि फेरि पनि स्वागत छ श्रोतावृन्द। तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस साउथ एसियनमा नेपाली कार्यक्रम। म सुनिता पोखरेल, र मेलबर्नबाट आइपुग्नु भएको छ सिडनीसम्म दिनिताजी। र यो कार्यक्रम चाहिँ तपाईँले मंगलबार एसपीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसपीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ। एसपीएस नेपालीको अर्को रेडियो कार्यक्रम भने तपाईँले हरेक बिहिबार दिउँसो 2 बजे एसपीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारणमा, र आइतबार एसपीएस रेडियो 2 अपराह्न 4:05 पुनः प्रसारण मार्फत सुन्न सक्नुहुन्छ। हामीलाई डिजिटल रेडियोमा एसबीएस साउथ एसियन, तपाईँको डिजिटल टिभीको च्यानल 305 वा एसबीएस अडियो एप डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। यसै गरेर एसबीएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट त छँदैछ sbs.com.au/nepali। र एसबीएस साउथ एसियनको नाममा हामी चाहिँ युट्युबमा पनि रहेका छौँ भनेर तपाईँहरूलाई थाहा होला, पक्कै पनि थाहा होला, थाहा भएन भने अहिले थाहा पाइहाल्नुभयो होला। गीत सङ्गीत को लागि भनेर छुट्टै कार्यक्रम पनि रहेको छ, त्यसको बारेमा पनि अहिले केही बेरमा जानकारी दिउँला नै। तर अब बाँकी रहेको समयमा चाहिँ के छन् त विषयहरू, दिनताजीबाट सुनौँ न।
अवश्य पनि श्रोतावृन्द, र अब ब्रेक अघि, पहिलो ब्रेक अघि त हरेक मङ्गलबारको कार्यक्रम चाहिँ हामीले अस्ट्रेलियाका प्रमुख समाचारबाट सुरु गरिहाल्यौँ होइन, र अस्ट्रेलियाकै अब अहिले हेडलाइन बनेको अर्को विषय पनि हामीले जोडेका थियौँ, क्वीन्सल्याण्डको बाल सुरक्षा प्रणाली, जुन रेजिडेन्सियल केयरको विषय अहिले निकै चर्चामा आएको छ होइन, त्यसको अब छानबिनको लागि एउटा उपसमिति पनि गठन भएको छ प्रतिवेदनपछि, त्यसको विषयमा हामीले जानकारी लियौँ। पूरा पडकास्ट अवश्य पनि हाम्रो वेबसाइटमा उपलब्ध रहेको छ, र यो सँगै श्रोताहरूलाई एकचोटि फेरि जानकारी पनि गराइहालौँ होइन, यदि तपाईँले चिनेको वा तपाईँ आफूलाई केही सहयोगको आवश्यकता रहेको छ भने चाहिँ यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ। नम्बर हामी एकपटक भन्न गइरहेका छौँ, लाइफलाइन 1311114, बियोन्ड ब्लू पनि रहेको छ, त्यस्तै गरी सुसाइड कल ब्याक सर्भिस 1300659467, र 5-25 वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन 1800551800, त्यस्तै गरी beyondblue.org.au वा lifeline.org.au जान सक्नुहुन्छ। र यौन दुर्व्यवहार सम्बन्धी विषयमा तपाईँलाई सहयोग चाहिएको खण्डमा चाहिँ ब्रेभ हार्ट्सलाई 1800272831, र ब्लू नटलाई 1300657380 सम्पर्क गर्न सक्नुहुन्छ। नम्बरहरू हाम्रो वेबसाइटमा पनि हामीले राखेका हुने नै छौँ। र यो सँगै अब यो त भयो विस्तृत जानकारी होइन ब्रेक अघिको रिपोर्टबारे, अब यसपछि कार्यक्रमको सुरुवातमा हामीले भने चाहिँ बालबालिका सम्बन्धी अर्को प्रसङ्ग पनि लिएर आएका छौँ. अब मेलबर्नको कुरा जोड्नेछौँ होइन, सिडनीबाट फेरि पनि एउटा स्कुलले चाहिँ अस्ट्रेलिया सरकारबाट जुन कम्युनिटी ल्याङ्ग्वेजेस ग्रान्ट पाएको छ त्यसबारे चर्चा गर्नेछौँ. अरू के छ हामीसँग सुनिताजी?
बालबालिकाको कविता अब त्यसमा चाहिँ अब भिडियो विशेष भिडियो प्रस्तुतिका साथसाथै पडकास्टमा पनि सुन्न सकिने बाल जगतको विषयलाई पनि जोड्नेछौँ. तर अब अहिलेको लागि पनि अलिकति अघिल्लो कार्यक्रम अझै फटकारो मारेर चाहिँ हुन्छ नि अघिल्लो कार्यक्रममा जाउँ, जहाँ चाहिँ हामीले वर्ष सन् 2026 स्वयंसेवकहरूको वर्षको रूपमा मनाइँदै गरेको सन्दर्भमा सिडनीको टरङ्गा चिडियाखानामा स्वयंसेवा गर्नेहरूबारे एउटा कुराकानी प्रस्तुत गरेका थियौँ. चिडियाखानामा भोलिन्टियर प्रोग्राम रहेकी ड्यानी अल्टीसँग स्वयंसेवामा सहभागी हुने कसरी, साथै त्यहाँ स्वयंसेवाको महत्व कस्तो छ त भन्ने बारे गरिएको कुराकानीको यो छोटो अंश चाहिँ अबको प्रस्तुतिमा.
So volunteers transitioning over to staff, we actually have one, quite a few stood in this plaza at the moment. Many people transition from volunteering to staff. Some people come and volunteer at Taronga because they want to get into the industry, if it's a zookeeping or in tourism. And some people come because it's their me day. So, you know, one day a week where they get to come and do something really, really fun. But those people who do want to get jobs, they do have a chance of doing that. Obviously, there's no guarantees. There are a very limited number of jobs in zoos. But I would say at least 40% of our employees at some point volunteered at Taronga. So nearly half of our employees would have come from volunteering in some capacity, especially in the animal care divisions.
अब यो भलिन्टियर सप्ताह सम्बन्धी भलिन्टियर वर्ष सम्बन्धी पुरा कुराकानी होइन टरङ्गा जूका भलिन्टियरहरूसँगको चाहिँ तपाईँले हाम्रो वेबसाइटमा सुन्न सक्नुहुन्छ श्रोतावृन्द. ठेगाना हो sbs.com.au/nepali.
र अब के फेरि अर्को जानकारी दिउँ भनेदेखि यो कुराकानीमा विचार जुन व्यक्त गरिएका छन् ती विचार चाहिँ वक्ता स्वयंका हुन् र त्यसमा एसपिएसको समर्थन वा विरोध भने रहेको छैन र कुनै पनि कुराकानीको सन्दर्भलाई जोड्दाखेरि चाहिँ यति कुरा चाहिँ श्रोताहरूले अलिकति विचार गरिदिनु होला कि त्यसमा एसपिएसको समर्थन वा विरोध हुँदैन, हामी वक्ता स्वयंका विचारलाई प्रस्तुत गर्ने मात्र हौँ. यति भन्दै अब भने अलिकति सामुदायिक विद्यालयले चाहिँ अथवा एउटा भाषा विद्यालयले ग्रान्ट पाएको विषयलाई जोडौँ.
अब यो कुराकानी चाहिँ हो मेलबर्नबाट होइन, त्यही भएर म अलिकति यसको बारेमा बताइहालौँ. सङ्घीय सरकारको कम्युनिटी ल्याङ्ग्वेजेस स्कुल ग्रान्ट्स भन्ने जुन प्रोग्राम छ त्यस अन्तर्गत पश्चिमी मेलबर्नमा नेपाली भाषा स्कुल सञ्चालन गर्दै आएको मेल्टन नेपाली कम्युनिटीले चाहिँ हालै अनुदान पाएको छ श्रोतावृन्द होइन. र बहुसांस्कृतिक पृष्ठभूमिका अस्ट्रेलियन बच्चाहरूलाई आफ्ना अभिभावक तथा समुदायसँग भाषाको माध्यमबाट जोडिराख्ने उद्देश्यले दिइएको उक्त अनुदानबारे नागरिकता तथा बहुसांस्कृतिक मामिला एवं अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी संघीय सहायक मन्त्री जुलियन हिलले गत मे 4 मेल्टन नेपाली कम्युनिटीलाई एक पत्र मार्फत जानकारी गराएका थिए. मेल्टन सिटी काउन्सिल अन्तर्गत पश्चिमी मेलबर्न स्थित एन्ट्रीमा नेपाली भाषा स्कूल सञ्चालनका लागि चालिएका कदमहरू तथा सामना गर्नु परेका केही चुनौतीहरू र अनुदान प्राप्त गर्न अपनाइएको प्रक्रिया चाहिँ के हो त, यस्तो ग्रान्ट तपाईँलाई पनि यदि हाल्नु मन छ बुझ्नु मन छ भने चाहिँ त्यसको प्रोसेस के हो भन्ने विषयमा मेल्टन नेपाली कम्युनिटीका अध्यक्ष नारायण दाहालसँग सहकर्मी सुशील चालिसेले कुराकानी गर्नुभएको छ. सोही कुराकानी चाहिँ अब प्रस्तुत गर्न गइरहेका छौँ. दाहालबाट सुरुमा त सरकारी अनुदान पाउन चाल्नुपर्ने कदमबारे सुनेर कुराकानीको थालनी गरौँ.
सबैभन्दा पहिला अस्ट्रेलियन गभर्मेन्टले यहाँको सरकारले चाहिँ जुन रूपमा नेपालीहरूको यो देशमा वृद्धि भइरहेको छ त्यो वृद्धि भएसँगै नेपाली भाषाको महत्वलाई एज अ सेकेन्डरी ल्याङ्ग्वेज चाहिँ यो वर्षमा चाहिँ प्राइमरीली नै नेपाली भाषाको महत्वलाई बुझेर प्रायोरिटी लिस्टमा नेपाली भाषा राखेको थियो. त्यो हुँदाखेरि एक हदसम्म हामीलाई नेपाली भाषा पढाउने भनेर ग्रान्ट हाल्नलाई सजिलो भयो. र हामीले यो ग्रान्ट हाल्ने सन्दर्भमा योभन्दा अगाडि हामीले काउन्सिलका ग्रान्ट्सहरू हालिसकेको अनुभव थियो हामीसँग. त्यस पछाडि मल्टिकल्चरल भिक्टोरिया भिक्टोरियन गभर्मेन्टका ग्रान्ट्सहरू हामीले हालिसकेका थियौँ र ती सफल पनि भएका थियौँ त्यसमा. त्यसले हामीलाई यो ग्रान्ट हाल्ने सन्दर्भमा केही सहयोग गर्यो. र जो चाहिँ यो ग्रान्ट चाहिँ कसरी कहाँ हाल्ने के माध्यमबाट हाल्ने भन्ने विषयमा जिज्ञासु हुनुहुन्छ उहाँहरूको लागि चाहिँ जानकारी पनि होस् भनेर ग्रान्ट कनेक्ट भन्ने एउटा वेबसाइट छ. त्यो ग्रान्ट कनेक्ट वेबसाइटभित्र गइसके पछाडि अस्ट्रेलियन फेडरल गभर्मेन्टका ग्रान्ट्सहरू त्यहाँ भेटिन्छ र त्यहाँ मूलत हामी कम्युनिटी अर्गनाइज माइग्रेसन भएको कारणले गर्दाखेरि हामीले मल्टिकल्चरल ग्रान्ट क्याटेगोरीमा हामीले ग्रान्ट हेर्छौँ र त्यो क्याटेगोरीमा करिबन केही महिना अगाडि त्यो ग्रान्ट खुलेको थियो र त्यो ग्रान्टमा चाहिँ हामीले त्यो ग्रान्ट हाल्ने सन्दर्भमा केही क्राइटेरियाहरू हुन्छन् त्यही क्राइटेरिया पालना गरेर पुरा गरेर ग्रान्ट हालेका थियौँ र त्यही अनुरूप अहिले हामीले यो ग्रान्ट पाउन सफल पनि भएका छौँ।
जस्तो तपाईँले अब क्राइटेरिया जुन मापदण्डको कुरा गर्नुभयो नि होइन, अब हामीलाई सुनेर बसिरहनु भएका अब जसलाई चाहिँ अलिकति होइन अब के प्रक्रिया रहेछ के चाहिँ अब मापदण्ड पुरा गर्नुपर्छ भनेर पनि जिज्ञासा भएको हुन सक्छ होइन, ती प्रक्रियाहरू जुन मापदण्ड चाहिँ के हुन्?
पहिलो कुरा चाहिँ के हो त भन्दा हामी चाहिँ के को लागि चाहिँ यो ग्रान्ट माग्न खोजेको हो त भन्दा नेपाली भाषा पढाउने विषयमा होइन, भनेपछि हाम्रो स्कोप चाहिँ क्लियर हुनु पर्यो, हाम्रो उद्देश्य चाहिँ क्लियर हुनु पर्यो। अनि दोस्रो कुरा भनेको यो ग्रान्ट हाल्ने सन्दर्भमा हामीले ग्रान्टबाट आउने जो रकम हुन्छ त्यो रकम चाहिँ शिक्षा र शैक्षिक गतिविधिलाई मात्र खर्च गर्छौँ भन्ने खालको चाहिँ हामीले खर्चको विवरणहरू ग्रान्टसँगै प्रोभाइड गर्नुपर्छ ग्रान्ट बडीलाई होइन, फेडरल गभर्मेन्टलाई त्यो प्रोभाइड गर्नुपर्छ र चाहिँ त्यसमा चाहिँ कस्ट स्प्लिट गरेर जस्तो के विषयको लागि के कस्टहरू लाग्छ त ती विषयहरूलाई चाहिँ स्प्लिट गरेर हामीले ग्रान्ट एप्लिकेसन हाल्नुपर्छ। जस्तो शैक्षिक सामग्रीहरू खरिद गर्न केही रकम लाग्ला, यस्तै गरेर टिचरहरूलाई त्यहाँ राख्नको लागि केही सर्टेन पैसाहरू लाग्ला, यस्तै गरेर अन्य आइटी कुनै डेभलपमेन्ट गर्नुपर्ने छ कुनै सफ्टवेयर अथवा चाहिँ कुनै प्लेटफर्म डेभलप गर्नुपर्ने छ भने त्यही लाग्ला, अथवा कम्प्युटर वा ल्यापटप शैक्षिक सामग्री केही अरू किन्नुपर्ने छ, पुस्तक बाहेका पुस्तक कलम लगायतका बाहेकका चिजहरू केही किन्नुपर्ने छ भने त्यसरी क्याटेगोराइज गरेर चाहिँ हामीले त्यो ग्रान्ट एप्लिकेसनमा हामीले हालिसके पछाडि ग्रान्ट बडीले त्यो कुराहरूलाई एसेस गरेर अनि ग्रान्ट दिन्छ। यसका साथै यो ग्रान्ट हाल्ने सन्दर्भमा उनीहरूको रिक्वायरमेन्ट के पनि छ त भन्दाखेरि यो स्कुल चाहिँ कमसे कम एक वर्षभन्दा बढी अगाडिबाट चलेको हुनुपर्छ भन्ने पनि छ, साथै हाम्रो यो कक्षाको समय न्यूनतम अवधि चाहिँ 2 घण्टाको हुनुपर्छ भन्ने खालको छ। यी मापदण्डहरू हामीले पुरा गरिसकेका थियौँ र यस्तै गरेर हालेको ग्रान्टमा चाहिँ हामीले केही थप इन्फर्मेसन पनि हामीसँग रिक्वेस्ट फर इन्फर्मेसन भनेर मागिएको थियो। यसमा चाहिँ स्टुडेन्टको एटेन्डेन्स सिटहरू र एभिडेन्सहरू हामीले क्लास सञ्चालन गरिरहेका छौँ भन्ने एभिडेन्सहरू के छन् त भन्ने कुराहरू मागिएको थियो। यी सबै जानकारीहरू हामीले चाहिँ विगत 1.5 वर्षका सबै जानकारीहरू हामीले चाहिँ डिपार्टमेन्टले फेरि पनि दियौँ यो हाम्रो ग्रान्ट एप्लिकेसनलाई सपोर्ट गर्नको लागि र अन्तत यी सबै कुराहरूले उहाँहरूले हेरिसके पछाडि हामीलाई चाहिँ यो अहिलेको ग्रान्ट दिनुभएको छ।
यस्ता खालको होइन अब अनुदानले नेपाली समुदायमा अब दोस्रो पुस्ताको हुर्किँदै गरेका नेपाली भाषी बच्चाहरू छन्, अब उनीहरूको चाहिँ अब नेपाली भाषा प्रवर्धनको लागि अब चाहिँ होइन कस्तो प्रभाव पर्ने अपेक्षा गर्नुभएको छ?
पहिलो कुरा हामीले के बुझ्नुपर्छ भन्दाखेरि हामी यो देशमा जन्मिसकेका अधिकांश भनौँ न हामी अब दोस्रो पुस्ता वा तेस्रो पुस्ता जन्मियो होला यो देशमा, ती जो साना नानी बाबुहरू छन् जन्मिएका ती साना नानी बाबुहरूमा पहिलो कुरा भनेको भाषिक ज्ञान तुलनात्मक रूपले कम हुन्छ। केही व्यक्तिहरू राम्रै बोल्नुहुन्छ, केही व्यक्तिहरू चाहिँ उहाँहरूको लेखन पनि राम्रै हुन्छ भने केही व्यक्तिहरूमा चाहिँ त्यो खालको एउटा कमी देखिएको छ। मूलत केही जो बोल्न सक्ने क्षमता राख्नुहुन्छ नेपाली राम्रोसँग प्रष्टसँग, उहाँहरूसँग पनि त्यो लेख्न सक्ने क्षमता चाहिँ अलिकति कमी भएको देखिन्छ। अर्को कुरा भनेको हामीले यो कक्षा सञ्चालन गर्दै गर्दा हामीले नेपाली सिकाउने मात्रै नभइकन एक अर्का बीचको आपसी समझदारीदेखि लिएर एउटा भाइचारादेखि लिएर एक अर्कासँगको एउटा फ्रेन्डसिप जस्तो लिएर साथै ओभरअल मेन्टल डेभलपमेन्ट पनि हामीले सिकाउँछौँ त्यो कारणले।
र श्रोतावृन्द, जुन अस्ट्रेलिया सरकारको कम्युनिटी ल्याङ्ग्वेजेस स्कुल्स ग्रान्ट रहेको छ, सोही ग्रान्ट पाएको मिल्टन नेपाली कम्युनिटीका अध्यक्ष नारायण दाहालसँग सहकर्मी सुशील चालिसेले यिनै विषयमा कुराकानी गर्दै हुनुहुन्थ्यो। पुरा कुराकानी हाम्रो वेबसाइटमा रहेको नै छ, अनलाइनमा एसबिएस नेपाली पडकास्ट भनेर खोज्नुहोस्। र त्यस्तै गरी हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबिएसको समर्थन वा विरोध छैन। र तपाईँले पनि अब यस्तै ग्रान्ट अप्लाई गर्ने सोचिरहनु भएको छ वा कस्तो हुँदो रहेछ प्रोसेस अझै जान्नु मन छ भने अवश्य पनि हामीलाई कार्यक्रममा मेसेज पनि गर्न सक्नुहुन्छ। नम्बर म बताउन गइरहेकी छु, 0439799767, फेरि पनि एकपटक 0439799767, 0439799767, 0439799767। अनि बालबालिकाकै अर्को विषयवस्तु पनि छ होइन आज हामीसँग
त्यही कविता फेरि पनि हुन्छ नि, बाल जगतको बारेमा पनि अब हामी कार्यक्रममा जोड्ने नै छौँ। तर अब अहिलेको लागि भने दोस्रो ब्रेक लिउँ, ब्रेक पश्चात हामीसँग अब नेपालको समाचार पनि सुन्नु पर्यो होइन, पछिल्ला 7 दिनमा के भयो त भनेर एकैचोटिमा अपडेट हुने प्रस्तुति लिएर आउनुहुनेछ नेपाल संवाददाता प्रतीक्षा दुलाल. त्यसैले एसबीएस साउथ एसियनको यो नेपाली कार्यक्रम सुनिरहनुहोस्.
Your news from here
and hits from home. SBS South Asian.
र यो दोस्रो ब्रेकपछि फेरि पनि स्वागत छ श्रोतावृन्द. तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस साउथ एसियनमा नेपाली कार्यक्रम. म सुनिता पोखरेल र दिनिता रिसाल हुनुहुन्छ हाम्रो साथमा. र तपाईँहरूलाई पनि अब कार्यक्रममा हुन्छ नि, हामी अब केही बेरमा त गीत सङ्गीतहरू बजाइहाल्छौँ होइन, तर अब यस्तै गीत सुन्न मन लागेको छ भने अघि दिनताजीले नम्बर भन्नुभएको थियो, उहाँलाई मुखाग्र रहेछ, तर म अलिकति हेरेर भन्न गइरहेको छु. 0473979767 र त्यहाँनिर चाहिँ अब तपाईँले यो गीत टक्क बजाइदिनु पर्यो भन्नुभयो भने, अहिले नै सकेन भने पनि हामी अर्को कार्यक्रममा पक्कै पनि बजाउनेछौँ. अर्को कार्यक्रम चाहिँ बिहिबार आउँछ, तपाईँहरूलाई थाहा नै होला. एसबिएस साउथ एसियनमा 2 बजेदेखि 3 बजेसम्म त्यस्तै त्यसको रिपिट कार्यक्रम चाहिँ तपाईँले सुन्न सक्नुहुन्छ पुनः प्रसारण एसपिएस रेडियो 2 चाहिँ आइतबार 4 बजेदेखि 5 बजेसम्म. यति भन्दै अब भने नेपालतिर लागौँ. र नेपालको कुरा गर्दाखेरि चाहिँ अब समय भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट यो पछिल्ला 7 दिनका नेपालका समाचारहरू सुन्ने.
हालै नेपालबाट भारतका लागि 2 उच्चस्तरीय भ्रमण भएका छन्. पहिलो भ्रमण राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको रह्यो. उनी भारतीय जनता पार्टीको निमन्त्रणामा भारत गएका थिए. लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल दक्षिण छिमेक पुगे. भ्रमणपछि स्वदेश फर्केर सञ्चारकर्मीहरूसँग गरेको कुराकानीमा लामिछानेले भ्रमणका क्रममा भएका भेटहरूमा मौखिक रूपमा र त्यहाँको स्थानीय पत्रिकामा उनले लेखेको लेख मार्फत पनि उनको दलले भारतसँग कस्तो सम्बन्ध र लाभको अपेक्षा गरेको भन्ने प्रश्न पारेको बताए.
बैठकहरू पारदर्शी ढङ्गले अगाडि बढियो. कार्यवाहक राजदूतलाई नै राखेर हामी कुराकानी गऱ्यौँ. मेरो एउटा लेख पनि हिन्दुस्तान टाइम्समा त्यो लेख पनि आएको थियो. त्यस लेख मार्फत रासोपा सरकारले कस्तो किसिमको सहभागिताको सहकार्य चाहन्छ भन्ने कुरा त्यहाँ स्पष्ट पारिएको थियो. कनेक्टिभिटीका कुराहरूदेखि लिएर धार्मिक पर्यटनसम्मका कुराहरूमा हाम्रा प्राथमिकताहरू के हुन् र हामी हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरिरहेका छौँ.
लामिछाने 5 दिने भारत भ्रमण सकेर फर्केको भोलिपल्ट परराष्ट्र मन्त्री शिशिर खनाल भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणामा 3 दिनको भ्रमणका लागि प्रस्थान गरेका थिए. भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्केका खनालले उनको भ्रमण सकारात्मक रहेको बताए.
भ्रमण नभएको झन्डै 2 वर्ष जति समय भएको थियो मेरो यो भ्रमणबाट. त्यो द्विपक्षीय उच्चस्तरीय भ्रमणको सुरुवात भएको छ र अबका केही महिनाहरूमा हामीले दुवै देशबाट यस्ता उच्च स्तरीय भ्रमणहरूको अपेक्षा राख्न सक्छौँ.
यसैबीच मन्त्री खनालले हालै प्रधानमन्त्री शाहले नेपाल भारत सीमा विवादमा बेलायत सरकार पनि राख्नुपर्छ भनी दिएको भनाइभन्दा अलिक फरक अभिव्यक्ति दिएका छन्. आइतबार नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा भारतीय पत्रकारहरूले प्रधानमन्त्री शाहले बेलायतसँग सीमा विवादबारे कुराकानी भइरहेको भनी दिएको अभिव्यक्तिका विषयमा प्रश्न गरेका थिए. जवाफमा खनालले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा प्रधानमन्त्री स्पष्ट रहेको बताए. त्यसका लागि ऐतिहासिक प्रमाणहरू चाहिने र बेलायतको पुस्तकालय र म्युजियमहरूसँग त्यस्ता केही कागजपत्रहरू प्राप्त गर्न कोसिस गरिरहेको बताए. तर नेपाल त्यस्तो मध्यस्थताको खोजीमा नरहेको पनि उनले जवाफ दिए. पछिल्लो समय पार्टीको आन्तरिक राजनीतिमै रुमहलिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस साता नेपालको राजनीतिको विभिन्न पाटाबारे सार्वजनिक रूपमा बोले. उनले सरकारको काम कारवाहीदेखि आफ्नै पार्टीभित्रको आन्तरिक राजनीतिबारे पनि टीका टिप्पणी गरे. यसै सिलसिलामा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगबारे पनि टिप्पणी गरे, जसमा उनले सम्पत्ति छानबिन आयोगलाई आफूले मान्यता नदिने र सम्पत्ति विवरण भर्दा पनि नभर्ने बताए.
कसैको अचाक्ली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्, आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले फेरि चाहियो, आगो लगाएर पुगेन सम्पत्ति विवरण, खरानी छ उठाएर लैजा सरकार.
आयोगका बारेमा सबै राजनैतिक दलहरूको समान धारणा छैन। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले चाहिँ आफ्नो र आफ्ना पार्टीका सबैले सम्पत्ति विवरण भर्ने बताए।
केही न्यायालयमा काम गर्नुभयो पूर्व न्यायमूर्तिहरूले, हामी विवरणहरू बुझाउँदैनौँ आयोगलाई भन्नुभएको छ। उहाँहरूको केसमा आफ्ना केही तर्कहरू होलान्, केही राजनीतिक दलका नेताहरू शीर्ष नेताहरू हामी विवरण बुझाउँदैनौँ भनेर भन्नुभएको छ। त्यसका बारेमा हाम्रो कुनै टिप्पणी छैन। तर नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट म पनि र मेरो पार्टीको सबै साथीहरूले आफ्नो विवरण बुझाउँदैछ।
सगरमाथा आरोहणका क्रममा छ दिन हराएका गाइड दावा शेर्पा अन्तत भेटिए। उनी हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा बुधबार भेटिएका थिए। शेर्पा खुम्बु आइस फल क्षेत्रमा फेला परेका थिए र उनलाई तत्काल उपचारका लागि काठमाडौँ ल्याइएको थियो। अघिल्लो शुक्रबार उनी तेस्रो शिविर क्षेत्र वरिपरिबाट सम्पर्कविहीन भएका थिए। यसैबीच पर्यटन विभागले यस घटनाबारे छानबिन गर्ने भएको छ। सगरमाथा क्षेत्रमा हराएका व्यक्ति छ दिनपछि जीवित भेटिएको घटनालाई कतिपयले आश्चर्य भनिरहेका छन् भने कतिपयले चाहिँ नेपालीहरूको सुरक्षाबारे हुने गरेको हेलचक्राइ भनी अर्थ्याएका छन्। सगरमाथाको प्रवेशद्वार मानिने नाम्चे बजारमा यस साता हिमालयन क्लाइमेट चार्टर 2026 समिट आयोजना भयो। हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्ताइरहेको बढ्दो सङ्कटको सेरोफेरोमा कार्यक्रम आयोजना भएको थियो। सोही क्रममा जलवायु परिवर्तनले निम्ताएको विभिन्न चुनौतीहरू र यसको सामनाका बारेमा एउटा घोषणा पत्र पनि जारी गरिएको छ। घोषणा पत्रमा विश्वभरबाट सहकार्य भए मात्र यी चुनौतीको सामना गर्न सक्ने उल्लेख गरिएको छ। नेपाल संयुक्त राष्ट्रसङ्घीय महासभा युएनजीको 81 अधिवेशन अन्तर्गत प्रथम समिति निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षाको अध्यक्षमा निर्वाचित भएको छ। समितिले निशस्त्रीकरण, अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्ति सम्बन्धी विषयमा छलफल र निर्णय प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। तलसीमा नाकाबाट 100 रुपियाँ भन्दा बढीको सामान भित्र्याउन नपाइने भनी लगाइएको नियमलाई सरकारले अलिक खुकुलो पारेको छ। 100 रुपियाँको सीमालाई बढाएर सरकारले 500 रुपियाँ पुर्याएको छ। 500 सम्मको वस्तु निजी प्रयोगका लागि मात्र ल्याउन पाउने अधिकारीहरूले बताएका छन्। नेपाली महिला फुटबल टोली महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा पराजित भएको छ। बुधबार भएको सेमिफाइनलमा नेपाल परिचित प्रतिद्वन्दी बङ्गलादेशसँग 2-1 गोल अन्तरले पराजित भयो। महिला फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भनिरहँदा यस्तो नतिजा आएको हो। प्रतियोगिता भारतको गोवामा आयोजना भएको थियो। खेलपछि नेपालका प्रशिक्षक नवीन नेउपानेले खेल अवधिभर नेपालले बल नियन्त्रण गरेको र अवसरहरू पनि सृजना गरेको तर गोल भनी गर्न नसकेको बताए। यस्तै चोटका कारण हाल उपचारमा रहेकी नेपाली चर्चित खेलाडी सावित्रा भण्डारीको अनुपस्थितिको पनि महसुस भएको नेउपानेले बताए।
We create so many chances in this tournament, but final touch which we have is Savitra Bhandari. We miss a lot.
यसैबीच प्रतियोगिताका बेला घाइते भएकी नेपाली खेलाडी बिमला विकको शनिबार भारतमै शल्यक्रिया भएको छ। बङ्गलादेश विरुद्धको खेलमा घाइते भएकी बिमलाको नाकको हड्डी र नाली भाँचिएको थियो। एसपिएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
र श्रोतावृन्द, नेपाल संवाददाता प्रतीक्षा दुलालबाट यो साप्ताहिक अपडेट सुन्नुभयो एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा। र नेपाल अस्ट्रेलिया लगायत थुप्रै अन्य सामग्रीहरू चाहिँ अन्य पडकास्टहरू तपाईँले हाम्रो वेबसाइटमा पाउन सक्नुहुने हुन्छ। ठेगाना हो sbs.com.au/nepali वा अनलाइनमा एसबीएस नेपाली पडकास्ट भनी सर्च गरेर पनि हामीलाई फलो गर्न सक्नुहुन्छ। र यो सँगै अब गीत सङ्गीतको पनि हाम्रो छुट्टै एउटा कार्यक्रम छ, त्यो चाहिँ हरेक सोमबार आउँछ दिउँसो 2-3 बजीसम्म एसबीएस साउथ एसियनमा। कार्यक्रमको नाम भने हो नेपाली हिट्स, जसमा तपाईँले मजाले 1 घन्टासम्म नेपाली गीतहरू पनि सुन्न सक्नुहुन्छ।
र अब गीत सङ्गीतकै कुरा गर्दाखेरि यत्रो बेरसम्म किन यिनीहरूले गीत बजाएनन् भनेर सोचिरहनु भएको छ भनेदेखि तपाईँहरूले अलिकति आफ्नो रोजाइ पठाइहाल्नुहुन्छ कि भनेर पनि पर्खेको हो होइन। त्यसैले अब त्यतिन्जेलसम्मको लागि, तपाईँहरूको रोजाइ नआउन्जेलसम्मको लागि हाम्रो रोजाइको गीत रहेको छ। यो चाहिँ वाङदेन शेर्पा र प्रजिनालाई चाहिँ फिचर गरेको यो गीतमा टाढा टाढा बोलको गीत, मात्र तपाईँहरूको लागि एसपिएस साउथ एसियनको यो नेपाली कार्यक्रममा। लैजाउन टाढा टाढा भन्दै थियो गीतले, तर तपाईँहरू चाहिँ धेरै टाढा नजानु होला किनभनेदेखि कार्यक्रममा अझै पनि धेरै विषयहरू बाँकी नै रहेका छन्। भन्दा पनि गीत सङ्गीत छ, अनि त्यसपछि बालबालिकाको कविता अघिदेखि नै म भट्ट्याएको भट्ट्याए थिएँ नि, त्यो कविता पनि त सुन्नु पर्यो। त्यसैले धेरै टाढा नजानु होला, छोटो ब्रेक छ, ब्रेक पछाडि फर्किएर फेरि कार्यक्रम सुन्न आउनु है त।
SBS Nepali, SBS South Asian ma.
र यो अन्तिम ब्रेकपछि फेरि पनि स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम, म सुनिता पोखरेल, त्यसै गरेर सहकर्मी दिनिता रिसाल, हामी दुवैजना छौँ तपाईँहरूको साथमा। र अब सुरु गरेको अघि जस्तो लाग्छ, अब तर सकिन लागेको छ कार्यक्रम भनेर भन्नु पर्यो होइन, किनभने अन्तिम ब्रेकै लिइसक्यो। तर हामीसँग अझै पनि हुन्छ नि नेपाली भाषा सिक्नका लागि लागिपरेका बालबालिकाको एकदमै क्युट क्युट खालको कविता हुन्छ नि सुन्न बाँकी छ। तर अब नेपाली भाषाको कुरा गर्दाखेरि अलिकति गीत सङ्गीत पनि हुन्छ नि, त्यही अनुसारको मिलाएर ल्याउनु भएको छ
अवश्य पनि लिएर आएको छु। अब त्यत्रो टाढा मेलबर्नबाट सिडनी आउँदा एउटा गीत त लिएर आउनु पर्यो होइन, अरू केही
नभए
आजको पोको भन्दै गर्दा ठ्याक्कै त्यस्तै मिल्दै मिल्दै मिल्दो जुल्दो शब्दको गीत छ होइन। श्रोताहरूले सुन्नु भएकै होला अवश्य पनि, एकदम अब नेपाली भाषा झल्काउने कुराकानी ल्याउँदै गर्दाखेरि चाहिँ नेपाली पहिरनहरू झल्काउने गीत हो यो चाहिँ, नेपालीपन झल्काउने भनौँ न। चौबन्दीमा पटुकी गायिका आस्था राउतको आवाजमा आजको लागि यो गीत तपाईँहरूकै लागि।
र अब नेपालीपन बोकेको यो गीत सुनिसकेपछि अब भने अलिकति नेपालीपन बोकेका बालबालिकाको कविता सुन्नतर्फ लागौँ होइन। अस्ट्रेलियामा सञ्चालन भइरहेका विभिन्न नेपाली भाषा विद्यालयमा पढ्दै गरेका केही विद्यार्थीहरूले वाचन गरेका कविताहरूको विशेष प्रस्तुति बाल जगत तपाईँहरूले कतिको सुन्नुभएको छैन भने अब सुनौ है त। एसबीएस नेपालीको विशेष पडकास्ट तथा भिडियो श्रृङ्खलाको दोस्रो भाग अन्तर्गत जिलङ नेपाली पाठशालाकी नितिशा दाहाल र एन्ट्री नेपाली पाठशालाकी त्रिषा प्रधान ले आफ्ना कविताहरू वाचन गरेका छन् र प्रस्तुतिकरण रहेको छ सहकर्मी सुशील चालिसेको।
नमस्कार, एसबीएस नेपालीको विशेष श्रृङ्खला बाल जगत लिएर म सुशील चालिसे आज पनि तपाईँहरू सामु उपस्थित भएको छु। अस्ट्रेलियामा हुर्कदै गरेका दोस्रो पुस्ताका नेपाली भाषीहरूको भावना, कल्पना र सृजनात्मक अभिव्यक्तिहरू प्रस्तुत गर्ने उद्देश्यले सञ्चालित यस विशेष श्रृङ्खलामा आफ्ना बाल बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने हामीलाई nepali.program@sbs.com.au सम्पर्क गर्नुहोस्। अब भने लागौँ कविता सुन्नतिर र आफ्नो कविता वाचन गर्दैछिन् नितिशा दाहाल।
नमस्कार, मेरो नाम नितिशा दाहाल हो, म जिलङ नेपाली पाठशालामा पढ्छु। मेरो कविताको शीर्षक चाहिँ परदेशको हाम्रो परिवार। तारा देशमा बस्छौँ हामी, सँगै हुँ र खुसी छ हामी, आमा बाबा मेहनत गर्नुहुन्छ, हाम्रो सपना पुरा गर्नुहुन्छ। नयाँ ठाउँ नयाँ साथी, सिक्दैछौँ हामी बिस्तारै म पनि। स्कुल जाँदा खुसी लाग्छ, घर जाँदा मन रिमाइलो लाग्छ। घर सानो घर हामी बस्छौँ, मायाले भरिएको छ हाम्रो। परदेशमा हामी बस्छ, नेपाललाई सम्झिन्छ सधैँभरि। धन्यवाद।
अब लागौ अर्को कविता सुन्नतर्फ र आफ्नो कविता वाचन गर्दैछिन् त्रिषा प्रधान।
मेरो नाम त्रिषा प्रधान हो, म 10 वर्ष भयो, म 5 कक्षामा पढ्छु, म मेल्टन नेपाली कम्युनिटीमा पढ्छु, म कुकुरीका गीत गाउँछु। कुकुरीका बासीमा खा, खुवाई मेरो बासी पात, बिरायोलाई खायो, खुवाई बिरायो, मुसो मान्न गयो, खुवाई मुसो, दुलोभित्र पस्यो, खुवाई दुलो, गाईले कुल्छ्यो, खुवाई गाई, खोलाले बगायो, खुवाई गोला सुक्यो। धन्यवाद।
लाइक कमेन्ट र सेयर गर्नुहोस्। हाम्रो बारेमा जान्नको लागि हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस्। धन्यवाद।
कुखुरी खा बासी भात खा भनेर कति मिठो कति रमाइलो लाग्यो है. हामी त यहाँ स्टुडियोमा सुने सुने भयो, अझै चाहियो कविताहरू होइन श्रोताहरू. अब तपाईँहरूलाई पनि राम्रो नै लाग्यो होला, अब आफ्ना बच्चाहरूलाई पनि हाम्रो यो नयाँ पडकास्ट तथा भिडियो श्रृङ्खला बाल जगतमा सहभागी गराउन चाहनुहुन्छ भने फटाफट हामीलाई इमेल पठाइहाल्नुहोस्. हाम्रो इमेल ठेगाना हो nepali.program@sbs.com.au. टिप्न भ्याउनु भयो कि भएन एकपटक फेरि भनौँ होला होइन सुनिताजी, nepali.program@sbs.com.au. र यससँगै फेरि पनि जानकारी गराइहालौँ कि श्रोताहरूलाई कार्यक्रममा प्रस्तुत भएका कुराकानीहरू चाहिँ मा वक्ता स्वयंका विचारहरू रहेका छन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन.
र अब अलिकति म अब सिडनीवासीहरूलाई पनि जुरमुर्याउने प्रयास गर्छु नि. मेलबर्नको बालबालिकाको मात्र कविताहरू आयो क्या ल, सिडनीको हरूले पनि अलिकति जोस देखाउनु पर्यो होइन आफ्नो बालबच्चाको कविता अथवा तपाईँले चिनेको हुन्छ नि छिमेकमा कसैले हो यो बच्चाले त कस्तो मिठो नेपाली बोल्छ अथवा लेख्न सक्छ भने जस्तो लाग्छ भने पनि टक्कसँगले हामीलाई
सिडनी र मेलबर्नको दुईजनाले सिडनी र मेलबर्न मात्रै भने जस्तो पनि लाग्ला होइन. त्यस्तो पनि होइन, अस्ट्रेलियाभरिबाट पठाउन सक्नुहुन्छ, न्युजिल्यान्डमा हुनुहुन्छ भने पनि पठाउनुहोस् के छ र होइन समावेश गर्ने कोसिस गर्नेछौँ
पक्कै पनि. र अब यति भन्दै चाहिँ कार्यक्रमबाट बिदा लिने समय पनि हुन लागि सक्यो, तर अब छोडेर जानु मन थिएन रे,
पक्कै पनि मन थिएन.
रमाइलो पनि भएको थियो फेरि आज दिन ताजी आएर अलिकति इङ्गेजिङ जस्तो भएको थियो होइन, अनि जस्तो होइन साँच्चै इङ्गेजिङै भएको थियो. अनि त्यसपछि अब छोडेर जान त मन थिएन, तर मेरो भावना म यो गीत मार्फत तपाईँहरूलाई राख्दै बिदा पनि लिने समय भइसकेको छ. सुगम पोखरेल र अञ्जु पन्तको आवाजमा रहर छ सँगै चलचित्र क्याप्टेनबाट. अनि अब तर हाम्रो भेट चाहिँ हुन्छ है, अब कार्यक्रम बाहेक हाम्रो भेट हुने ठाउँ भनेको sbs.com.au/नेपाली हाम्रो सदाबहार वेबसाइट भइहाल्यो होइन, त्यसबाहेक सोसियल मिडियामा @sbsnepali फेसबुक एक्स इन्स्टामा. र अब बाँकी चाहिँ तिन्ताजीबाट
अवश्य पनि, र युट्युबमा पनि छौँ हामी @sbs South Asianमा. र अब सोसियल मिडिया त सुन्ताजीले भनिहाल्नु भयो होइन, अब चाहिँ गीतै सुन्नतर्फ लागौँ होला होइन.
र गीत सुन्दा सुन्दै हामी दुवैजनालाई म सुनिता पोखरेल
र म दिनिता रिसाल
बिदा चाहन्छौँ. हस्त नमस्ते.
लाइक शेयर र कमेन्ट गर्नुहोस्. एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.